यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। काठमाण्डौ तराई मधेस द्रुत मार्ग अन्तर्गत ललितपुरको खोकना स्थित जग्गा प्राप्ति समस्या समाधानका लागि सहजीकरण समिति गठन गर्ने मन्त्री परिषदको निर्णय। प्रधान न्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा आगामी शुक्रबारका लागि संवैधानिक परिषदको बैठक आह्वान। मीटर ब्याज पीड़ितमाथि बल प्रयोग नगर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। र G7 का विदेश मन्त्रीहरूको बैठकले चीनलाई बदनाम गर्ने प्रयास गरेको चीनको आरोप।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले काठमाण्डौ तराई मधेस द्रुत मार्ग सड़क आयोजना अन्तर्गत ललितपुरको खोकना स्थित जग्गा प्राप्ति समस्या समाधानका लागि उप प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले खोकना क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति सरकारवाला पक्षसँग संवाद गरी समाधान निकाल्ने जानकारी दिनुभयो। उप प्रधानमन्त्री खड्काको नेतृत्वमा गठित सहजीकरण समितिमा ललितपुर महानगरपालिका सहित सरकारवाला पक्षहरूको सहभागिता गराइएकाले जग्गा प्राप्ति समस्या समाधान भई द्रुत मार्ग निर्माणले तीव्रता लिने सरकारको विश्वास रहेको मन्त्री शर्माले बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले सरकारले भू उपयोग सम्बन्धी पहिलो संशोधन नियमावली 2079 स्वीकृत गरेको पनि जानकारी दिनुभयो।
स्वीकृत गर्ने भन्ने निर्णय भएको छ र यो निर्णयबाट यो अहिलेसम्म यो अंशभन्दा जग्गा कारोबार लगायत थुप्रै कुरामा जुन एउटा किताकाठ सम्बन्धी जुन समस्याहरू थियो त्यो समस्याहरूको सहजीकरण नियमावलीले गर्नेछ र बाँकी मन्त्रालयहरूले गरेका निर्णय स्वत यो नियमावली कार्यान्वयन भइसके पछाडि ती निर्णयहरू खारेज हुनेछन्। ललितपुर जिल्लाको खोकना इलाकाको जग्गा प्राप्ति सम्बन्धी जुन समस्या छ त्यो समस्यालाई समाधान गर्नको निमित्त माननीय उपप्रधान तथा रक्षा मन्त्रीको नेतृत्वमा सहजीकरण समिति बनेको छ र यो समितिले जुन जग्गा सम्बन्धी विवाद छ खोकना इलाकाको त्यो विवादलाई सहजीकरण गर्ने सम्बन्धित व्यक्तिहरूसँग भेटेर त्यसलाई अगाडि बढाउने गरेर त्यसलाई सहजीकरण गर्ने र यो फास्ट ट्र्याकको जुन काम अवरुद्ध हुन पुगिरहेको छ फास्ट ट्र्याकको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउने भन्ने कुराहरू भएको छ।
यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणाली मार्फत नागरिकको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आबद्ध सम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको संचार मन्त्री शर्माले बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्रमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताउनु भएको छ। आजदेखि काठमाण्डौमा शुरू भएको ऊर्जा सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले मुलुकलाई आर्थिक रूपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको बताउनुभयो। नेपालले मौसमी रूपमा नै भए पनि उपभोग गर्ने भन्दा बढ़ी ऊर्जा उत्पादन गर्छ भन्ने विश्वसामु घोषणा गर्न पाउँदा गर्व लागेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका लगानीकर्ता र सरकारको साझा प्रयासबाट जलविद्युत परियोजनाहरूको विकासको गतिलाई तीव्र पार्न सकिएको धारणा राख्नुभयो। कृषि क्षेत्रको आधुनिकीकरणका लागि पनि ऊर्जाको उपयोगमा तीव्रतर वृद्धि जरूरी रहेकोमा प्रधानमन्त्री प्रचण्डले जोड़ दिनुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकार र निजी क्षेत्र एक आपसमा सहकार्य गरे यस क्षेत्रको गुणात्मक विकास र परिवर्तन हुने बताउनुभयो। हरित ऊर्जाको बजार विस्तारीकरण भन्ने नाराका साथ आजदेखि शुरू भएको पावर समिट भोलिसम्म चल्नेछ। सम्मेलनमा भारत बंगलादेश भूटान श्रीलंका लगायत 30 भन्दा बढ़ी देशका 300 बढ़ी स्वदेशी तथा विदेशी प्रतिनिधि सहभागी हुनुहुन्छ। आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन काठमाण्डौ तराई मधेश द्रुत मार्गको अवलोकन गर्नुभयो। राष्ट्रिय गौरवको परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिइएको थियो। हाल सो आयोजनाको निर्माण कार्य जारी छ। प्रधानमन्त्री प्रचण्ड लगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डहरूमा पुगी अवलोकन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधान न्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक आह्वान गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बिहान 9 बजे संवैधानिक परिषदको बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो। उहाँले सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेपाली कंग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरूबीच हिजो भएको बैठकमा प्रधान न्यायाधीश नियुक्त गर्ने विषयमा सहमति जुटेपछि प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्र संघका उपमहासचिव एवं एशिया तथा पेसिफिक आर्थिक तथा सामाजिक आयोग एसक्याबका कार्यकारी सचिव अर्मिदा सलसिंह अलिस झावनाले आज शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र एसक्याब बीच साझेदारीका विभिन्न विषयमा विचार विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2078-79 पेश भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकमा प्रतिवेदन पेश गर्नुभयो। यसअघि आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री रंजिता श्रेष्ठले गुठी तथा भूमिहीन सुकुम्बासीका समस्या सबै राजनैतिक दलहरूको साझा समस्या भएकाले यसलाई राजनीतिकरण नगर्न आग्रह गर्नुभयो। सांसदहरूले शून्य समय तथा विशेष समयमा उठाएका प्रश्नको जवाब दिनुहुँदै मन्त्री श्रेष्ठले गुठी सम्बन्धी समस्या, भूमिहीन सुकुम्बासीको समस्या र मुक्त कमैयाका समस्यालाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउनुभयो। यस्तै समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउने क्रममा सांसदहरूले आगामी बजेट निर्माण गर्दा परम्परागत ढाँचामा समयानुकूल परिमार्जन गर्न सरकारलाई सुझाव समेत दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ। संघीय संसद सचिवालयका महासचिव डाक्टर भरत राज गौतमले आज दिउँसो 2:31 बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना जारी गर्नुभएको थियो। बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उप प्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने गरी तोक्नु भएको छ। राष्ट्रपति पौडेलले मौजूदा मन्त्री परिषदमा कानून मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाली आउनु भएकोमा प्रधानमन्त्री प्रचण्डको सिफारिशमा सो मन्त्रालयको कार्यभार उप प्रधानमन्त्री खड्काले सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। उप प्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण सहितको सुशासन आफ्नो मुख्य कार्यभार भएको बताउनु भएको छ। गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गृह प्रशासन र प्रहरीलाई राजनैतिक तथा शक्ति केन्द्रबाट मुक्त गर्ने आफ्नो अभियान रहेको बताउनुभयो। गृहमन्त्री श्रेष्ठले मिटर ब्याज पीड़ितको न्यायका लागि सरकार गम्भीर रहेको र समस्या समाधानका लागि आवश्यक कानून संशोधनको प्रक्रियामा गइसकेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बालबालिकाको सबल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ। चाइना फाउण्डेशन फर रूरल डेभलपमेन्ट नेपालले आज काठमाण्डौको थैटी स्थित शान्ति शिक्षा माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षाका लागि सबल स्वास्थ्य अनिवार्य रहेको बताउनुभयो। उहाँले दिवा खाजा विस्तार गर्ने योजनामा चीन सरकारले पुर्याएको योगदानले नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिमा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो। सरकारले कर्णाली प्रदेशबाट सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरू गरेको थियो। सरकारले विगत 3 वर्षदेखि वर्षदेखि पूर्व प्राथमिकदेखि तीन कक्षासम्म र चालू आर्थिक वर्षदेखि कक्षा छसम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान गठबन्धन सरकारले परिणाममुखी कार्य गर्नुपर्ने बताउनु भएको छ। तनहुको दमौलीमा आज आयोजित सभामा महामन्त्री थापाले गठबन्धन सरकारलाई पाँच वर्ष टिकाएर जान सके जनतामा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो। अर्का महामन्त्री विश्वप्रकाश शर्माले कंग्रेसलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको काँधमा रहेकाले त्यो जिम्मेवारी पूरा गर्ने बताउनुभयो। सभामा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले परिवर्तनको रक्षा का लागि वर्तमान गठबन्धनको विजय आवश्यक रहेको बताउनुभयो। महासचिव गुरूङले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको बताउँदै अस्थिरता सृजना गरेर राष्ट्रिय स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेकाले सचेत हुन आग्रह गर्नुभयो। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण कुमार श्रेष्ठले संघीयताको स्थायित्व र लोकतन्त्रको संरक्षणका लागि गठबन्धन गरिएको बताउनुभयो। विगतका वर्षहरूमा समयमै पाठ्यपुस्तक नपाएर पढ़ाईबाट वञ्चित भएका सामुदायिक विद्यालयका विद्यार्थीहरूले यसपटक भने समयमै पाठ्यपुस्तक पाउन थालेका जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ। जिल्ला जिल्लामा समयमै पाठ्यपुस्तक पुग्न थाले पनि कतिपय दुर्गमका विद्यालयहरूमा भने अझै पाठ्यपुस्तक पुग्न नसकेको त्यहाँका प्रधानाध्यापकहरूले बताएका छन्। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
कक्षा छदेखि कक्षा दशसम्मको पाठ्यपुस्तक छपाई र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले धेरै वर्षपछि सहजै पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्याएको दावी गरेको छ। केन्द्रका अनुसार हालसम्म 59 जिल्लामा सबै पाठ्यपुस्तक पुगिसकेको छ भने बाँकी 18 जिल्लाका विद्यालयमा पनि वैशाख 10 गते भित्रै पाठ्यपुस्तक पुर्याइनेछ। यस वर्ष थप 2 छपाई मेसिन खरिद र कागजको सहज आपूर्ति भई 24 घण्टा काम भएका कारण समयमै पाठ्यपुस्तक पुर्याउन सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झा बताउनुहुन्छ।
पूरै काम सम्पन्न गरिसकेका छौं, अहिले हामीले बिक्री वितरणको कार्य शुरू गरेका छौं र कतिपय विद्यालयमा पुगिसकेका छन्, पठन पाठन पनि शुरू भएको छ।
कक्षा 5 सम्मको पाठ्यपुस्तक छपाईको काम यस वर्षदेखि निजी मुद्रण संस्थालाई दिइएको छ। यसको समन्वय गरिरहेको पाठ्यक्रम विकास केन्द्रका अनुसार 13 निजी क्षेत्रका छापाखानाले पाठ्यपुस्तक छापेर बिक्री वितरण गरिसकेका छन्। केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल सबै ठाउँमा पुस्तक पुगिसकेको बताउनुहुन्छ।
छपाई गर्ने जुन पब्लिकेशन्सहरू थियो उनीहरूसँग तपाईँहरूले कुन कुन जिल्लामा पुर्याउनु भयो त भनेर हामीले विवरण माग गरेका थियौँ। उहाँले 77 जिल्ला कभरेज गरेको विवरण दिनुभएको छ।
अधिकांश विद्यालयमा पठन पाठन वैशाख 15 नै हुनेछ भने कतिपय विद्यालयहरूमा पढ़ाई सुचारू भइसकेको छ। जनक शिक्षाले उत्पादन गरेर वितरण गरिसकेको दावी गरेको 1,50,00,000 थान पाठ्य पुस्तक कतिपय विद्यालयमा भने अझै पुग्न सकेको छैन। शंखुवासुवा जिल्लाको हिमा माध्यमिक विद्यालयमा सबै पाठ्य पुस्तक पुगे पनि कक्षा 9 ऐच्छिक प्रथम विषयको पुस्तक अझै नआएको विद्यालयका प्रधानाध्यापक भरत सापकोटाले बताउनुभयो।
पाठ्य पुस्तक ऐच्छिक प्रथम बाहेक अरू सबै पाइयो। ऐच्छिक पढ्नेलाई समस्या भयो, 9 कक्षामा पुरानो पाठ्य पुस्तकबाट काम चलाउँदैछौ।
केन्द्रले हुम्ला, जुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा यसपटक पहिलो प्राथमिकतामा राखेर पाठ्य पुस्तक पठाएको जनाए पनि केही हिमाली जिल्लाका कतिपय विद्यालयमा अझै पाठ्य पुस्तक पुगेको छैन। हुम्लाको खारकुनाथ गाउँपालिकामा रहेको भानुभक्त आधारभूत विद्यालयमा हालसम्म कुनै पनि पाठ्य पुस्तक नआएको विद्यालयका निमित्त प्रधानाध्यापक माया देवी बुढा बताउनुहुन्छ।
भर्ना सकिँदा बित्तिकै पाठ्य पुस्तक उद्या भइदिए अनि हामी लगतै पढाइ पनि शुरू हुन्थ्यो होला। पहिलाका अब बुकहरू पाठ्य पुस्तक उक्तासम्म अब ती बुक यताउता गरेर हामीहरू पढाउँदै गर्छौ अनि पछि पाठ्य पुस्तक पुग्यो भने हामी पूर्ण रूपले पढाइन्छ।
27,000 भन्दा बढी सामुदायिक विद्यालयमा अध्ययनरत करिब 57,00,000 विद्यार्थीका लागि उत्पादन गरिएका पाठ्य पुस्तक समयमै पुग्दा विद्यार्थीहरू खुशी भएका छन् भने पुग्न बाँकी रहेका विद्यालयका विद्यार्थीहरू पनि भर्ना अभियान सकिएर पठन पाठन शुरू हुँदा पाठ्य पुस्तक पाउने आशामा रहेका छन्। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
गराउला नि काकु, के को हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कूल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
अब बाँकी समाचार। राष्ट्रिय मानव अधिकार आयोगले काठमाण्डौको शान्ति वाटिकामा धरनामा बसेका मीटर ब्याज पीड़ितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ। नागरिकको शान्तिपूर्ण रूपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न प्रदर्शनकारीमाथि बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्ति मार्फत धरनाका क्रममा झडप हुँदा घाइते भएका व्यक्तिको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवाद मार्फत समस्याको समाधान गर्न सरकारसँग आग्रह गरिएको छ। कोरोना संक्रमणका कारण आज दुईजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 2,292 जनाको कोरोना परीक्षण गर्दा 171 जना संक्रमित थपिएका छन् भने 85 जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। यसै गरी देशभर 397 जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भए तुरन्त आइसोलेशनमा बस्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सूचना जारी गर्नुहुँदै कोरोना संक्रमित भएमा 7 दिनसम्म आइसोलेशनमा बस्न चिकित्सकसँग परामर्श गर्न आग्रह गर्नुभएको हो। आइसोलेशनमा बस्दा मिलेसम्म छुट्टै शौचालय र प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने, नाक मुख र चिउँडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने, बेला बेलामा साबुन पानीले हात धुने वा सेनिटाइजरले हात सफा गर्न आग्रह समेत गरिएको छ। वीरगंज महानगरपालिकाले उज्यालो वीरगंज अभियानसँगै महानगरको सौन्दर्यकरण गर्न शुरू गरेको छ। महानगरपालिकाका 32 ओडामा बत्ती जडान भएपछि वीरगंजका चोक र गल्ली मात्र होइन महानगरसँग जोड़िएका ग्रामीण क्षेत्रका बस्तीहरू समेत झिलिमिली देखिन थालेको छ। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको रिपोर्ट।
मुलुकको प्रमुख आर्थिक केन्द्र तथा व्यापारिक नगरी वीरगंजको सौन्दर्यकरणसँगै सरसफाई, वृक्षारोपण जस्ता कार्यक्रम पनि अहिले एकसाथ चलेका छन्। महानगरपालिकाको नयाँ नेतृत्वले वीरगंजको समृद्धिसँगै सरसफाई, सौन्दर्यकरण र उज्यालो वीरगंज अभियानलाई अगाडि बढ़ाएपछि यसको नगरवासीहरूले खुलेर प्रशंसा गरेका छन्। वीरगंजका स्थानीय बासिन्दाहरू,
वीरगंज बजारमा जुन किसिमको यो उज्यालो कार्यक्रम एकदम सराहनीय काम छ, सबैजना नगरवासी खुशी हुनुहुन्छ।
केही महिना अघिसम्म साथ पर्न साथ सड़क अँध्यारो हुने र हिँडुल गर्न नसक्ने स्थिति रहेको र अँध्यारो हुँदा चोरी लुटपाट जस्ता आपराधिक घटनाहरू पनि हुने गरेकोमा अहिले यस्ता घटना समेत नियन्त्रणमा आएको प्रहरीको तथ्याङ्कले देखाएको छ। उज्यालो वीरगंज अभियान अन्तर्गत महानगरका 32 वाडाका सड़क र गल्लीहरूमा 13,322 स्ट्रीम लाइट सँगै मुख्य बजार क्षेत्रमा 700 भन्दा बढ़ी सोलर प्यानल लाइट जडान गरिएको वीरगंज महानगरपालिकाका उज्यालो वीरगंज अभियानका प्रमुख एवं विद्युत शाखाका इन्जिनियर राजीव कुमार उपाध्यायले बताउनुभयो।
अहिलेसम्म चाहिँ हामीले 13,332 बत्ती जडान भएको छ। ठूलो च्यालेन्जकै रूपमा हामीले लिएको छौं।
कन्ट्रोल प्यानल सेन्टर र सेन्सर लाइटबाट उज्यालो भएपछि वीरगंजका स्थानीय बासिन्दाहरू उत्साहित भएका छन्। फेरि उज्यालो अभियानका प्रमुख राजीव उपाध्याय।
अहिलेको अवस्थामा वीरगंज महानगरपालिकाको 32 वार्डमा जनताको एकदम एक्साइटेड हुनु, अहिले चाहिँ ओभरअल चाहिँ बत्तीहरू बोलिरहेछ, 32 वार्डको जनताहरू एकदम एक्साइटेड हुनुहुन्छ, राम्रो रेस्पोन्स आइरहेछ।
दिनभर काममा व्यस्त नगरवासीलाई रातको समयमा निर्धक्कका साथ बजार गर्न तथा घुमफिर गर्न समेत अहिले सहज भएको छ। देशकै आर्थिक तथा व्यापारिक केन्द्र वीरगंजमा उज्यालो वीरगंज अभियानले नै रात्रि बजारको अवधारणालाई समेत अगाडि बढ़ाएको छ। वीरगंजमा अब प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लाग्ने भएको छ। ध्रुव अधिकारी, रेडियो नेपाल, वीरगंज।
काठमाण्डु महानगरपालिकाले वायु प्रदूषण कम गर्ने उद्देश्यले 10 ओडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ। समुदाय स्तरमा वायु प्रदूषण नियन्त्रण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले विष्णुमती नदीलाई छुने 10 ओडाका जनप्रतिनिधि र नागरिक समाजको प्रतिनिधित्व हुने गरी निरू महर्जनको अध्यक्षतामा 11 सदस्यीय सञ्जाल गठन गरेको काठमाण्डु महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख रविन मान श्रेष्ठले जानकारी दिनुभयो। चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका 160 गोही राप्ती नदीमा छोड़िएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार कसराघाटबाट 100, खगेन्द्र मल्ली नजिकबाट 20 र सौराघाटबाट 40 गोही राप्ती नदीमा छोड़िएको हो। सन् 1978 केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् 1981 नदीमा छाड्न थालिएको हो। अहिलेसम्म निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका 1852 गोही नदीमा छाडिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। G7 राष्ट्रको विदेश मन्त्रीहरूको आज जापानमा सम्पन्न बैठकले चीनलाई बदनाम गर्ने प्रयास गरेको चीनले आरोप लगाएको छ। G7का विदेश मन्त्रीहरूले ताइवान, पूर्वी तथा दक्षिण चीन सागर, सिन्जियाङ र तिब्बतसँग सम्बन्धित विषयका बारेमा चिन्ता व्यक्त गर्दै जारी गरेको संयुक्त विज्ञप्तिबारे चीनिया विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन इनले जापान लगायत समूहको आलोचना गर्दै अहंकार पूर्वाग्रह चीनको विरोध एवं दमन गर्ने दुष्ट मनसायबाट विज्ञप्ति जारी भएको बताउनुभयो। बैठकले चीनको गम्भीर अडान र वस्तुनिष्ठ तथ्यलाई व्यवस्था गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा द्वेषपूर्ण रूपमा चीनको निन्दा र बदनाम गरेको बेजिङले जनाएको छ। संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै प्रवक्ता वाङले ताइवान चीनको अविभाज्य भाग भएको दोहोर्याउनुभयो। आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो। भारतको हरियाणा राज्यको कर्णाल स्थित एक चामल मिलको भवन भत्किँदा 4 मृत्यु भएको छ भने अन्य 20 घाइते भएका छन्। हिजो राति मिलमा मजदूरहरू सुतिरहेका बेला भवनको पर्खाल भत्किएको थियो। दुर्घटनाका बेला मिलमा 150 कामदार थिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
नेपाल अल्पविकसित मुलुक एलडीसीबाट स्तरोन्नति हुँदा गर्नुपर्ने पूर्व तयारी बारेमा छलफल गर्न काठमाडौँमा 3 क्षेत्रीय कार्यशाला शुरू भएको छ। राष्ट्रिय योजना आयोग र एसिया पेसिफिक क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगको आयोजनामा मंगलबारबाट भएको कार्यशालामा संयुक्त राष्ट्र संघ अन्तर्गतका निकायका प्रतिनिधि, विभिन्न क्षेत्रीय संगठनका प्रतिनिधि, सरकार भएका नेपाल सरकारका मन्त्रालय तथा सरकारी कार्यालय, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको छ। नेपाल, बंगलादेश र लाओसले सन् 2026 अल्पविकसित मुलुकबाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेका छन्। संयुक्त राष्ट्र संघको सदस्य रहेका अल्पविकसित मुलुकहरूको अध्यक्षता अहिले नेपालले गरिरहेको छ। स्तरोन्नतिका लागि आवश्यक 3 मुख्य सूचकमा नेपालको योग्यता पुगिसकेको भए पनि अर्थतन्त्र, वातावरण, मानव जीवन लगायतका क्षेत्रसँग जोडिएका बहुआयामिक सूचकहरूमा समेत सुधार आवश्यक भएको राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले बताउनुभयो। नेपालले अल्पविकसित मुलुकबाट स्तरोन्नति भइसकेपछि व्यापारका क्षेत्रमा अहिले प्राप्त गरेका विभिन्न सुविधाहरू कटौती हुनेछन्। आर्थिक वर्ष 2078 सम्ममा गण्डकी प्रदेशको बेरुजु 2 नागेको छ। महालेखा परीक्षकको 5 वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष 2078-79 सम्मको गण्डकी प्रदेशको बेरुजु 2,14,44,70,000 पुगेको छ। अघिल्लो आर्थिक वर्षमा फर्स्यौट भएर 1,65,09,13,000 बेरुजु बाँकी रहेकोमा आर्थिक वर्ष 2078-79 49,35,57,000 बेरुजु थप भएको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष 2078-79 प्रदेश मातहतका 173 कार्यालयको लेखा परीक्षण गरिएकोमा 89 कार्यालयमा लागती बेरुजु देखिएको छैन। प्रदेश महालेखा परीक्षकको प्रतिवेदन सोमबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङ समक्ष महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक राममाया कुँवरले पेश गर्नुभयो। आर्थिक वर्ष 2078-79 गण्डकी प्रदेश मातहतका 173 सरकारी निकाय, समिति तथा अन्य संस्थाको गरी कुल 39,90,92,86,000 लेखा परीक्षण गरिएको छ। हरित ऊर्जाको बजार विस्तारीकरण भन्ने नाराका साथ मंगलबारदेखि काठमाडौँमा ऊर्जा सम्मेलन शुरू भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको ऊर्जा सम्मेलन बुधबारसम्म सञ्चालन हुनेछ। सम्मेलनमा भारत, बंगलादेश, भूटान, श्रीलंका लगायत 30 भन्दा बढ़ी देशका 300 बढ़ी स्वदेशी तथा विदेशी प्रतिनिधि सहभागी रहनु भएको छ। सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उच्च अधिकारी, बिजुली व्यापारसँग आबद्ध कम्पनी, बैंक तथा वित्तीय संस्था, प्रसारण र वितरण कम्पनी परामर्शदाताहरूको पनि सहभागिता रहेको छ। सम्मेलनमा नेपालको विद्युत बजार, प्रसारण पूर्वाधार, जल विद्युतको माग, प्रविधि नव प्रवर्तन, अन्तर्देशीय विद्युत व्यापार लगायतका विभिन्न 15 सत्रमा छलफल हुने इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
राजधानीमा मंगलबारबाट शुरू एसीसी प्रिमियर कपमा नेपालले विजय शुरूआत गरेको छ। एसीसी प्रिमियर कप अन्तर्गतको समूह एकको पहिलो खेलमा नेपालले मलेसियालाई 6 पराजित गरेको छ। मलेसियाले दिएको 236 रनको लक्ष्य नेपालले 36.2 ओभरमा 4 गुमाएर पूरा गरे। नेपालका लागि कुशल मल्ल र भीम सार्केले अर्धशतकीय इनिङ खेले। मल्लले 40 बलमा 5 चौका र 5 छक्काको सहयोगमा अभिजित 70 रन बनाए। भीमले 97 बलमा 5 चौका सहयोगमा 71 रन बनाए। भीम र मल्लले चौथो विकेटका लागि 112 रनको शानदार साझेदारी गरे। कप्तान रोहित कुमार पौडेलले 42 रन बनाउँदा ओपनर कुशल भुतेलले 38 रन बनाएका थिए। मलेसियाका लागि विजय उन्नी, बिरनदीप सिंह, मोहम्मद वाफिक र रिजवान हैदरनले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले 50 ओभरमा 9 विकेट गुमाएर 235 रन बनाए। मलेसियाका लागि अहमद फैजले सर्वाधिक 76 रनको योगदान दिए। बिरेन्द्रदीप सिंहले 46 रन बनाउँदा ओपनर मोहम्मद अमीर 17 रनमा आउट भए। विजय उन्नी 12 आउट हुँदा सायद अजित 13 रन बनाए। खिजार ह्यादले 22 रन बनाए। साजु इन्द्रातले अभिजित 15 रन बनाएका थिए। नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान 3-3 विकेट लिए। ललित रायर राजवंशी 2 तथा गुलशन झाले 1 विकेट लिए। 10 राष्ट्र सहभागी प्रतियोगिताको समूह एमा रहेको नेपाल 2 अङ्कसहित शीर्ष स्थानमा रहेको छ। नेपालको अर्को खेल वैशाख 8 गते ओमन विरूद्ध रहेको छ। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरो टीम एनआरटीले जित निकालेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार एनआरटीले एएफसी खुमल्टारलाई 3-1 गोल अन्तरले हराएको हो। एनआरटीको जितमा सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरूङले 1-1 गोल गरे। खुमल्टारका श्यामु मुलमलले 1 गोल फर्काए। एनआरटीको यो दोस्रो जित हो। जितसँगै एनआरटी 10 अङ्क जोडेर 10 स्थानमा रहेको छ। खुमल्टारको यो 6 हार हो। खुमल्टार 10 अङ्क जोडेर 11 स्थानमा झरेको छ।
अब मौसम। आगामी 24 घण्टामा गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिक बदली भई 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस। काठमाण्डौको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 14.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 38.1 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38.2 डिग्री सेल्सियस, न्यूनतम 16.9 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। काठमाडौँ तराई मधेस द्रुत मार्ग अन्तर्गत ललितपुरको खोकना स्थित जग्गा प्राप्ति समस्या समाधानका लागि सहजीकरण समिति गठन गर्ने मन्त्री परिषदको निर्णय। प्रधान न्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा आगामी शुक्रबारका लागि संवैधानिक परिषदको बैठक आह्वान। मिटर ब्याज पीड़ितमाथि बल प्रयोग नगर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह र G7 का विदेश मन्त्रीहरूको बैठकले चीनलाई बदनाम गर्ने प्रयास गरेको चीनको आरोप। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।